इतनी मकबूलियत इस सफर की और इतनी बरकत वाला ये घर है कि नबी अलैहिस्सलाम की खिदमत में कभी कोई सहाबी आते और आकर अर्ज करते कि अल्लाह के नबी माशी परेशानी बहुत है, माशी तौर पे तंग हूँ। नबी अलैहिस्सलाम फरमाते कि तुम खूब हज और उम्रे की कसरत करो, अल्लाह तआला तुम्हारे रिस्क में बरकतें डाल दे। तो ये वो जगह है जहां दीन की भी बरकतें इंसान को मिलती है, दुनिया की भी बरकतें इंसान को मिलती है। अल्लाह ताला कुरान पाक फरमा रहे मुबारकं व हुदल लिल आलमीन, बरकत वाला घर है और ये तमाम जहानों के लिए रहमत है, तमाम जानों के लिए हिदायत है। व हुदल लिल आलमीन, नाचे हमारे एक जानने वाले आलिम अमेरिका तशरीफ ले गए और वहां उन्होंने सफर किया। एक मस्जिद में उनको बयान के लिए बुलाया गया, अमेरिका का एक शहर है सिएटल, तो वहां उस मस्जिद में उन्होंने बयान किया। बयान करने के बाद मस्जिद के जो सदर साहब थे उन्होंने कहा कि हजरत एक औरत है यहाँ, उसने पहले से कहा हुआ था कि ये जो पाकिस्तान से स्कॉलर आए हैं, आलिम आए हैं, मुझे इनसे कुछ सवालात करने हैं, तो मैंने उनको हामी भर दी थी, तो हजरत इनको थोड़ा सा वक्त दे दें। वो जो आलिम दीन थे उन्होंने कहा जी आगे भी और बयानात हैं, मसरूफियात हैं, तो अगर इनको वक्त दिया तो वहां पहुंचना मुश्किल हो जाएगा। तो इरादा उनका नहीं बन रहा था, मगर ये जो मस्जिद के सदर हैं उन्होंने ऐसी बात की कि ये आलिम रुक गए हैं। उन्होंने कहा हजरत ये औरत पैदाइशी मुसलमान नहीं, यहूदी थी, मुसलमान हो गई, अब इतनी पक्की मुसलमान है कि ये हर नमाज को पढ़ने में इतनी तसल्ली से, इतनी तवज्जो से पढ़ती है कि हर हर नमाज को पढ़ने में घंटा लगाती है और इतने शौक से नमाज पढ़ती है कि नमाज के लिए और नए कपड़े बनाए हैं। और ये कहती है कि जब मैं अल्लाह के सामने खड़ी होती हूँ तो मैं चाहती हूँ कि मैं अपने सबसे बेहतरीन कपड़ों में उस मालिक के सामने। तो कहने को यहूदी मगर हाल इसका ये है कि अब मुसलमान जब हुई है तो ये जो असल जो पैदाइशी मुसलमान औरतें हैं हमारी कम्युनिटी में, हमारे शहर में हैं, ये उन सब के लिए मशाल राह है, उन सब के लिए हिदायत का जरिया बन गई है, ये अल्लाह की ऐसी मकबूल बंदी है। अब वो जो बुजुर्ग थे उन्होंने कहा ठीक है, पर अगर ऐसा मामला है तो उनको बिठा दे पर्दे के पीछे, जो उसके सवालात हैं मैं उन सवालात का जवाब जरूर दूंगा। वो खुद बुजुर्ग फरमाते हैं कि दो घंटे वो मुझसे सवालात करते रहे दीन के मुख्तलिफ पहलुओं पे, रूहानियत के ऊपर भी और फिका के ऊपर भी और हदीस के ऊपर भी, तफसीर बड़े सवालात किए। खुद फरमाते कि ऐसा लग रहा था किसी जय्यद आलिम दीन से गुफ्तगू हो रही है, और हाल ये कि अभी कुछ अरसे पहले तक तो यहूदी औरत थी मगर दीन का ऐसा शौक और दीन का ऐसा शऊर आ गया। वो बुजुर्ग फरमाने लगे कि जब उसने दो घंटे मुझसे सवालात किए तो आखिर पे मैंने उससे कहा कि मेरा भी एक सवाल है जिसका आप जवाब दें। उसने पूछा जी क्या सवाल है आपका? उन्होंने कहा मेरा सिर्फ एक छोटा सा सवाल है कि वो आदमी कौन है, वो कौन शख्स है जो आपको हिदायत का जरिया बना, आपको दीन पे लेके आया। औरत ने कहा कि कोई शख्स किसी ने भी मुझे दीन की दावत नहीं। बुजुर्गों ने कहा कि फिर आप किस तरह से दीन पे आई, किस तरह से इस्लाम का पता चला? उन्होंने कहा जी मैं और मेरा शौहर हम दोनों अमेरिका में एक इंजीनियरिंग कंपनी में काम करते हैं, दोनों यहूदी, और हम दोनों जो हैं हमको ऑफर आई ऑफिस की तरफ से कि अगर आप सऊदी अरब में हम नई ऑफिस खोल रहे हैं उधर चले जाएंगे तो हम आपकी पे भी बढ़ा देंगे, तनख्वाह भी बढ़ा देंगे और भी बेनिफिट्स देंगे। और ये ऑफर ऑफिस में हर एक को दी उन्होंने कि जो उधर नई ऑफिस में जाएगा उसको ज्यादा तनख्वाह मिलेगी, ज्यादा बेनिफिट्स मिलेगी। उसने कहा कि मैंने और मेरे शौहर ने सोचा कि जी पैसे भी ज्यादा मिलेंगे और एक नया मुल्क भी देख लेंगे, तो क्यों ना हम चले जाएं वहां, चंद साल वहां गुजार के फिर वापस आ जाएंगे। तो मैं और मेरा शौहर जद्दा के अंदर ये ऑफिस खुली, हम इस ऑफिस में पहुंच गए। कहने लगे कि अभी चंद महीने ही गुजरे थे तो ये ज़िलहज का महीना शुरू हो गया, बल्कि ज़िकादा का महीना। जैसे कल रात से ज़िकादा का महीना शुरू हुआ, तो उन्होंने कहा जी ज़िकादा का महीना शुरू हुआ और जद्दा के अंदर रश शुरू हो गया। मुख्तलिफ इलाकों से हर मुल्क का बंदा, हर नस्ल का बंदा, हर रंग का बंदा इस पूरे महीने हमें नजर आता रहा। तो मैंने शौहर से पूछा ये कहां कहां से लोग आ रहे हैं, ये क्यों यहां आ रहे हैं। उन्होंने कहा मेरे शौहर ने मुझे बताया कि जद्दा से एक घंटे के फासले पे मक्का है और ये मक्का जो है ये मुसलमान कहते हैं कि यहाँ पे अल्लाह का घर है और हर साल यहाँ इनका एनुअल पिलग्रिमेज होता है, इनका सालाना हज होता है। और ये जो सारे पूरी दुनिया के हर कोने से जो बंदा आया हुआ है ये इस हज के लिए आया है। उसने कहा कि मैंने शौहर से पूछा कि ये जो यहाँ जो जगह है इसको ये अल्लाह का घर कहते हैं। तो शौहर ने कहा हाँ ये इसको बैतुल्लाह कहते हैं। उसने कहा कि चलो फिर मैं और तुम भी चलते हैं इस अल्लाह के घर को देख के आते हैं जिसको मुसलमान अल्लाह का घर कहते हैं। वो कहने लगा कि नहीं तू और मैं तो नहीं जा सकते वहां, क्योंकि हमें इजाजत नहीं है उस शहर में दाखिल होने की, सिर्फ मुसलमान अंदर दाखिल हो सकता है। कहने लगी कि मुझे बड़ा अफसोस हुआ क्योंकि मैं देखना चाहती थी कि मुसलमान जिसको अल्लाह का घर कहते हैं वो कैसा है और यहाँ ये है कि हमें इजाजत ही नहीं। मैं खामोश हो गई, ऑफिस के कामों में मसरूफ हम दोनों मियाँ बीवी हो गए। साल गुजर गया, साल गुजरने के बाद फिर ज़िकादा का महीना शुरू हुआ, फिर पूरी दुनिया के चारों कोने से लोग आ गए। दो चादरें बांध कर मक्का मुकरमा की तरफ जा रहे हैं। इस मरतबा मैंने अपने शौहर से कहा, क्योंकि अब मुझे जगह की भी समझ आ गई थी, सिस्टम की भी समझ आ गई थी, मैंने अपने शौहर से कहा कि तू पहन मुसलमानों वाली टोपी और मैं पहनती हूँ मुसलमानों वाली चादर, चलते हैं। अंदर जाने दिया तो ठीक है, वरना हम अमरीकियों को कोई कुछ नहीं कहेगा यहाँ पे, तो वापस आ जाएंगे। कहने लगा कि हम दोनों गए और अल्लाह की शान रश इतना था कि दोनों मियाँ बीवी बैतुल्लाह शरीफ के अंदर मक्का मुकरमा के अंदर गाड़ी हमने पार्क की और पहली मर्तबा इस हरम को हमने देखा। किसी से पूछा कि कहाँ है अल्लाह का घर, उन्होंने कहा यहाँ से अंदर जाएंगे, तो अंदर है। कहने लगे कि मैं और मेरा शौहर हम दोनों चल के अंदर गए और अंदर जाते जाते चलते 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 आखिर को जो मताफ था उस सहन पे आए और नीचे उतर के जब हमने उस मुबारक घर को देखा तो हम उस घर को दोनों देखते ही रह गए। यानी चंद सेकंड, चंद लम्हे नहीं, कई सारी दर्जनों मिनटों के लिए 15-20 मिनट तक वो भी देखता रहा, मैं भी देखती रही, ना हमने एक दूसरे से बात की, हम बस उस मुबारक घर को देखते रहे। पता नहीं क्या इस घर में जाज़बियत थी, मेरे शौहर के आंखों में भी आंसू थे, मेरी आंखों में भी आंसू थे। हत्ता के मेरे शौहर ने मुझसे कहा, बल्कि मैंने अपने शौहर से कहा कि इस दिस नॉट रियलिटी, क्या ये हकीकत नहीं है। मेरे शौहर ने कहा दिस इज रियलिटी, ये हकीकत है। तो फिर मैंने कहा देन व्हाई शुड वी नॉट एक्सेप्ट दिस रियलिटी, तो फिर हम इस हकीकत को तस्लीम क्यों ना करें। तो कहने लगे कि बगैर किसी मुसलमान के हमें दावत दिए हुए मैंने और मेरे शौहर ने इस मुबारक घर को देख कर कलमा पढ़ा और दीन इस्लाम कबूल किया। अल्लाह, ये मुबारक घर, ये बरकतों वाली जगह भी और ये तमाम जहानों के लिए हिदायत है। काबरीन ने फरमाया कि इस घर पे जो पहुंच गया वाकई अल्लाह का मुकर्रब है। اس لیے کافرین جو بیت اللہ شریف جاتا اس کو عاشق کہتے ہیں. اور اصول بھی یہی ہے, انسان اپنے گھر میں اسی کو آنے دیتا ہے جس سے تعلق محبت ہوتا ہے, جس سے تعلق نہیں, جس سے نفرت ہے تو اس کو انسان گھر میں نہیں آنے دیتا. لڑائی جھگڑا ہو جاتا ہے تو قریبی رشتہ داروں کو کئی مرتبہ انسان کہہ دیتا ہے کہ نہ آئے ہمارے گھر. تو اللہ جس کو بلاتا ہے در حقیقت وہ اللہ کا مقرب ہے. اسی لیے بزرگوں نے فرمایا کہ اس مبارک سفر کا تعلق مال کے ساتھ نہیں ہے, اس مبارک سفر کا تعلق مال کے ساتھ نہیں ہے, اس مبارک سفر کا تعلق اعمال کے ساتھ ہے. تو جس کے دل میں جتنی طلب ہوتی ہے اللہ تعالیٰ اسے اس گھر کی زیارت کرواتے ہیں. اللہ اکبر. چنانچہ حضرت مولانا حسین احمد مدنی رحمت اللہ علیہ سمت کے بڑے بزرگ گزرے ہیں, برے صغیر پاک و ہند کے بہت بڑے بزرگ, بہت بڑے شیخ الحدیث, بڑا شوق رکھتے تھے اس مبارک گھر کی زیارت ہو جائے مگر غربت تھی. تو دعائیں کرتے تھے, حج کے ایام شروع ہوتے تو ان پر ایک عجیب و غریب کیفیت تاری ہوتی, تو کئی مرتبہ ایسے ہی بیٹھے بیٹھے کہہ اٹھتے کہ پتہ نہیں اس شاخ کیا کر رہے ہوں گے. یہ جو حاجی ہوتے نا ان کو اس شاخ کہتے تھے. بس دل میں یہ آتا کہ یہ جو ادھر پہنچ گئے ہیں پتہ نہیں یہ کیا کر رہے ہوں گے. کبھی کبھی لیٹے لیٹے کہتے ہیں پتہ نہیں اس شاخ کیا کر رہے. بڑا شوق, بڑی طلب تھی مگر وسائل نہیں تھے. ایک دن بہت دعا کی اور بہت زیادہ غم اور بہت ہی آنسو بہائے, اللہ نے دعا کو قبول کیا اور اللہ نے اس مبارک جگہ کی زیارت کی توفیق بھی دی. پھر حج بھی کیا, لوگوں کو پتہ چلا کہ جی بڑے عالم بڑے سخیر سے آئے ہیں, ان کا درس ہوا اور جب درس دیا تو بس وہاں لوگ ان کے گرویدہ ہو گئے. پھر 17 سال مدینہ منورہ رہے, 17 سال روزے رسول کے پاس بیٹھ کے درس حدیث دیا کرتے. سفر کا تعلق مال کے ساتھ ہے ہی نہیں, بلکہ سفر کا تعلق جو ہے وہ اعمال کے ساتھ ہے. ایک مرتبہ لاہور جانا ہوا اور وہاں چند دوست تھے, اللہ تعالیٰ نے سب کو بڑا صاحب ثروت بنایا تھا, کوئی فیکٹری اونر ہے تو کوئی کیا ہے, سب بیٹھ کے یہ گفتگو کر رہے تھے کہ جی حج بڑا مہنگا ہو گیا ہے اور حج کرنا بڑا مشکل ہو گیا ہے. تو یہ گفتگو ہو رہی تھی کہ حج بڑا مشکل, حج بڑا مہنگا ہو گیا ہے. کسی نے کہا کہ اچھا بتائیں کس نے کتنے حج کیے ہیں. تو جب پتہ کیا تو سب سے زیادہ حج جو تھا وہ گھر کے ڈرائیور نے کیے تھے, 10 حج کر کے آئے. اس گھر سفر کا تعلق مال کے ساتھ ہے ہی نہیں, اس سفر کا تعلق اعمال کے ساتھ ہے. حضرت مولانا ادریس کاندھلوی رحمت اللہ علیہ نے یہ واقعہ بیان کیا ہے, اس لیے کا کاروبار تھا تو وہاں اس کو گوالہ کہتے تھے. یہ دودھ نکالتا تھا گائے بھینس سے اور بیچتا تھا. کسی تقریر میں اس نے سن لیا کہ یہ حج کا سفر کا تعلق جو ہے مال کے ساتھ ہے, امیری غریبی کا اس سے کوئی تعلق ہی نہیں. جس کے اندر طلب ہوگی, جس کے اندر جذبہ ہوگا, اللہ نے اسے بلا ہی لینا ہے. ایسا اس کے اوپر ایک حال طاری ہوا, ایسا جذبہ طاری ہوا, بس کہنا شروع ہو گیا حج پہ جانا. کسی نے کہا کہ تیرا دماغ خراب ہے, حج پہ جا سکتا ہے اس طرح سے؟ حج پہ جانے کے لیے پاسپورٹ چاہیے, ٹکٹ چاہیے, حج کا ویزا چاہیے, سفر کا خرچہ چاہیے, پیچھے بیوی بچوں کا بھی خرچہ چاہیے. اس نے کہا جی نہیں حج پہ جانا ہے, اور اتنا جذبہ آیا کہ چلنا شروع کر دیا حج پہ جا رہا. جاتے جاتے جو بھی ملتا سب کو کہتے حج پہ جا. کسی نے کہا بھائی حج پہ یہاں لاہور سے نہیں جاتے, اور یہ اس زمانے کی بات ہے جب ہوائی جہاز سے نہیں بحری جہاز سے حج پہ جاتے. تو کسی نے کہا کہ اگر تو نے حج پہ جانا ہے تو پہلے کراچی جا, اور کراچی کی بندرگاہ سے جہاز جاتا ہے اور وہ جہاز تجھے حج پہ لے کے جائے گا. چلتے چلتے ٹرین اسٹیشن پہ پہنچ گیا اور ٹرین میں بیٹھ گیا, اور ٹرین ماسٹر نے کہا کہ ٹکٹ کہاں ہے, وہ کہتا ہے حج پہ جانا ہے. اس نے کہا ٹھیک ہے مگر ٹکٹ تو دے. की बात, हज पे जाना है, ट्रेन मास्टर भी समझ गया कोई दीवाना है, तो अच्छा इधर बैठ जा, अब तुझे जगह वहां वहां यहाँ वहां ना, इधर बैठना, मैं तुझे कराची तक तो छोड़ देता हूँ, बाकी आगे तू ही देख लेना। कराची पहुंच गया बगैर पैसे, बगैर टिकट के, बगैर वीजे के, बगैर पासपोर्ट के, किसी भी चीज के बगैर कराची आ गया। यहाँ ट्रेन स्टेशन से उतरता है, फिर शुरू हज पे जाना है, हज पे जाना है। किसी ने कहा भाई हज पे जाना है तो बंदरगाह है, वहां पे जाएगा किमाड़ी, वहां लगती है, ये बहुत बड़ा जहाज होता है, हजारों लोग उस पे बैठते हैं। मैंने कहा किस तरफ है किमाड़ी, ट्रेन स्टेशन से चल चल के किमाड़ी पहुंच गया, हज पे जाना है, हज पे जाना। हजरत लिखते हज पे जाने का नारा लगाते लगाते किमाड़ी पहुंच गया। हज का जहाज लगा हुआ था, हज के अय्याम थे, दो तीन दिन में जहाज से निकलना था, जहाज के अंदर चले गया हज पे जाना है। दो चार कुल्ली थे जो सामान उठाने वाले थे, उनसे दोस्ती कर ली, पर दोस्ती ऐसी हो गई कि उन्होंने कहा जब आखिरी दिन सामान रख रहे होंगे तो मैं भी तुम्हारे साथ सामान रखूंगा। हाजी आ गए, हाजियों का सामान बहरी जहाज में रख रहे हैं, ये भी रख रहा है, और आखिर में खुद भी है जहाज के अंदर, और जहाज निकल गया। अल्लाह, अब बाकी सारे हाजियों के लिए तो बैठने की भी जगह थी, लेटने की भी जगह थी, ये कभी यहाँ खड़ा हो रहा है, कभी वहां खड़ा हो रहा है, और सफर भी कई हफ्ते का था, मगर एक ही धुन थी, हज पे जाना है, हज पे जाना। अल्लाहु अकबर। काफी दिन तक तो किसी को पता न चला, एक बंदे से दोस्ती हो गई, उसको भी समझ आ गया ये कोई दीवाना सा है। तो दोस्ती जब हो गई तो उसने कहा कि तेरे पास कोई टिकट नहीं है? मैंने कहा नहीं। तेरे पास वीजा पासपोर्ट? मैंने कहा नहीं। तेरे पास पैसे? उसने कहा नहीं। अल्लाहु अकबर। उसने कहा तू मेरा दोस्त है, तू भी हाजी है, मेरा एक काम कर। उसने कहा क्या? उसने कहा जब जद्दा नजर आने लगे ना कि ये जद्दा है, उस वक्त सिर्फ तूने मुझे बता देना है कि ये जद्दा है। उसने कहा हाँ, ये कोई मसला नहीं है, तो मैं तुझे बता दूंगा, जब जद्दा का पोर्ट आएगा तो मैं तुझे बता दूंगा कौन सा पोर्ट जद्दा है। उसने कहा बस ठीक है, हज पे जाना है, हज पे जाना। अल्लाह की शान, जद्दा का जब बंदरगाह नजर आने लगी तो इस दोस्त ने कहा कि मैं इसको बता दूंगा, इस दीवाने को बता दूंगा ये जद्दा है। जैसे उसने कहा कि ये जद्दा है, उस बंदे ने जहाज में से उसी वक्त छलांग नीचे लगा। ये दोस्त तो हैरानगी से देखता रह गया कि इसको क्या हो गया है, इसने ये खुदकशी कर ली कि यहाँ छलांग ऊपर से देख रहा है, और उसने थोड़ी देर तक तो नजर आया वो ऐसे हाथ पैर मारते, और थोड़ी देर बाद उसको वो दीवाना नजर ही नहीं आया। बड़ा उसको अफसोस हुआ कि काश मैं इसको ना बताता, मुझे क्या पता था कि मैं इसको बताऊंगा कि ये जद्दा है तो ये छलांग लगा लेगा। बहुत अफसोस हुआ इस दोस्त को, उसने कहा ये मैंने क्या। चंद घंटे बाद, क्योंकि सामने ही नजर आ रहा था जद्दा की बंदरगाह, तो ये जहाज जो है ये बंदरगाह पे लग गया। ये दोस्त बड़े गम के साथ उतरा कि जी मेरी आंखों के सामने एक बंदे ने छलांग लगाई। अब ये दोस्त कहता है कि जी मैंने भी उतरा नीचे वहां पे बंदरगाह पे, उस जमाने में दो तीन दिन जहाज ठहरा रहता था, और सारे हाजियों का मेडिकल टेस्ट होता था, फिर हाजियों को उतारा जाता था, और फिर उन हाजियों को मक्का मुकरमा भेजा जाता था। तो ये जो दोस्त था उसने चंद दिन बाद हज मुकम्मल किया, और हज के दिन आए, हज मुकम्मल किया, हज मुकम्मल करने के बाद लोग काफी काफी दिन वहां ठहरते थे, बैतुल्ला शरीफ में इबादत करते थे। तो ये दोस्त भी बैतुल्ला शरीफ में एक दिन इबादत करते करते बाहर जब निकला, तो इसने बैतुल्ला शरीफ की जो हरम का दरवाजा था ना, उसके करीब देखा तो एक शख्स उसे नजर आया जो बिल्कुल उस दीवाने की तरह था। तो क्योंकि जहन में वो उसका दीवाने की छलांग इतनी नक्श हुई हुई थी, और उसका एक गम था,
تو اس نے کہا کہ شاید یہ وہی ہے, مگر اس کو صرف اس لیے خدشہ ہو رہا تھا کہ کپڑے سارے عربوں والے پہنے ہوتے اور سر پہ عربی رومال بھی تھا. تو اس نے کہا کہ شاید یہ میرا وہم ہے, دھوکہ ہے, کیونکہ میرے ذہن میں اس کی تصویر اتنی گھوم رہی ہے کہ اس نے چھلانگ لگائی تھی, تو شاید میں یہ سمجھ رہا ہوں, مگر اس سے رہا نہیں گیا اور یہ جا کر اس بندے کے پاس چلے گیا جس نے سارا عربی لباس پہنا تھا اور اسے کہا کہ تو وہی ہے جو جہاز پہ ہمارے ساتھ تھا. اس نے اس کو گلے لگا لیا, ہاں میں وہی ہوں جا جہاز میں تیرے ساتھ. بڑا خوش ہوا, اس نے کہا تو بچ گیا؟ ہاں میں بچ گیا. اس نے کہا تو نے حج کر لیا؟ اس نے کہا ہاں میں نے حج کر لیا. اس نے کہا اچھا ٹھہر, ساری باتیں یہی کرے گا یا چلتے ہیں؟ اس نے کہا کہاں چلتے ہیں؟ تو یہ جو دیوانہ ہے اس نے کہا میرے گھر پہ چلتے ہیں, وہاں جا کے جو ہے باتیں کریں گے. اس نے کہا تیرا گھر یہاں پہ کہاں سے آ گیا؟ اس نے کہا ہاں ہاں یہاں میرا گھر ہے, چل میرے ساتھ, میں تجھے گھر پہ لے کے جاتا ہوں. اس نے کہا چلو چلتے ہیں. اس نے کہا ٹھہر, میری گاڑی آتی ہے اس میں بیٹھ کے چلتے ہیں. اس نے کہا تیری گاڑی کہاں سے آ گئی؟ تھوڑی دیر میں ایک آدمی عربی آیا, اس نے گاڑی کا دروازہ کھولا, اس نے کہا آ بیٹھ میری گاڑی پر. حیران دونوں گاڑی میں بیٹھے اور گاڑی میں بیٹھ کے ایک بڑے اچھے سے گھر پہ پہنچے. وہاں گاڑی نے اس کو روکا اور یہ دوست نے کہا یہ تیرا گھر ہے؟ اس نے کہا یہ تیری گھر ہے؟ ہاں. کہا یار مجھے بتائی دے ہوا کیا؟ اس نے کہا ہوا یہ کہ میں نے چھلانگ لگائی یہ کہہ کے بس میں نے حج پہ جانا ہے, اللہ کے گھر پہنچنا ہے, اور مجھے بھی یقین ذہن میں تھا کہ یا تو پہنچوں گا یا نہیں پہنچوں گا. اگر بندرگاہ پہ پہنچا تو مجھے وہ حج پہ جانے نہیں دیں گے کیونکہ میرے پاس کوئی کاغذات ہیں ہی نہیں. تو حج پہ جانے کا راستہ جو ہے وہ بندرگاہ سے نہیں ہے, چھلانگ ہی سے ہے. تو میں نے چھلانگ لگا دی. اللہ کہنے لگا کہ جو دریا کی جو یہ سمندر کی جو لہریں تھیں وہ مجھے سمندر کے کونے پہ لے گئے. مٹی کے اندر گیا, تھوڑی دیر کے لیے بے ہوش تھا. آنکھ میری ایسے کھلی کہ دو بندوں کی آواز آ رہی تھی اور ایک گائے کی آواز آ رہی, اور دو بندے تھے اور وہ بڑی کوشش کر رہے تھے گائے میں سے دودھ نکالنے کے لیے اور گائے ان کے قابو نہیں آ رہی تھی. میری آنکھ کھلی تو میں چل کے ان کے پاس گیا اور وہ دونوں عربی تھے اور وہ گائے میں سے ایک قطرہ بھی دودھ نہیں نکال رہے تھے. میری تو زندگی بھر کا کام ہی گائے میں سے دودھ نکالنا تھا. میں ان کو اشارہ کر کے کہا کہ تم ٹھہرو, میں نکال کے دیتا ہوں. اب میں نے بالٹی لی اور اپنے سٹائل سے گائے کو ہاتھ لگایا اور گائے میں سے 8-9 کلو دودھ نکال کے دے دیا. وہ تو دونوں حیران, انہوں نے کہا کہ تم یہی ٹھہرے رہو, عربی میں کہا کہ ادھر ٹھہرو. اس نے کہا حج پہ جانا ہے, اردو میں کہہ رہا ہے حج پہ جانا. اس نے کہا نہ نہ تو ٹھہر ادھر. ان کو پکڑا, اس کو کہا ادھر کہیں نہ سے نہ جانا. اس نے کہا نہیں حج پہ جانا. اس نے کہا جانا ہے حج, ٹھہر جا. اس نے کہا ہمارا جو وہ باس ہے نا اس سے تیری ملاقات کروا دی. تو وہ جو سپورٹ کا جو ڈائریکٹر تھا یہ اس کی گائے تھی. ڈائریکٹر صاحب نے کو 200-250 گائیں لی ہوئی تھی دودھ نکالنے کے کاروبار کے گھر سے, اور دودھ نکالنے والا کوئی ماہر اس کے پاس تھا ہی نہیں. تو ڈائریکٹر صاحب نے اس کو کہا کہ میرے یہاں نوکری کر لے, میں تجھے اچھی نوکری بھی دے دوں گا, تو یہ جو دودھ نکال لیتا ہے. اس نے ڈائریکٹر صاحب سے کہا حج پہ جانا ہے. ڈائریکٹر صاحب نے کہا کہ اچھا ہم تجھے حج بھی کروا دیں گے, مگر تو وعدہ کر کے تو یہ نوکری ہماری کر دے گا. اس نے کہا نوکری کر دوں گا مگر حج میں نے کرنا ضروری ہے. ڈائریکٹر نے کہا حج کوئی مسئلہ ہی نہیں ہے, تو فکر ہی نہ کر, بس تو یہ کام ہمارا کر دے. تو ڈائریکٹر صاحب نے یہاں نوکری پہ رکھ لیا, یہ گھر بھی دے دیا, یہ گاڑی بھی دے دی, اور روز 250 گایوں کا دودھ نکالتا ہوں, اس کے بعد حرم جا کے عبادت کرتا ہوں, اور اب یہاں کا یہ کام بھی مل گیا. تھوڑے دنوں میں بیوی بچے بھی آئیں گے, اگلے سال ان کے ساتھ حج کیا ہوں گا. اللہ, حج کا تعلق مال کے ساتھ نہیں ہے, اس حج کا تعلق اعمال کے ساتھ ہے. اس لیے اکابرین اس حج کے لیے خوب دعائیں کرتے تھے. اجازت ہو
तो आकर मैं भी शामिल उनमें हो जाऊं, इजाजत हो तो आकर मैं भी शामिल उनमें हो जाऊं। सुना है कल तेरे दर पर हुजूम में आशिका होगा, सुना है कल तेरे दर पर हुजूम में आशिका होगा। तो हज का ताल्लुक माल के साथ नहीं, हज का ताल्लुक दिल की मोहब्बत के साथ है। अकाबरीन ने यह हज का सफर बड़ी मोहब्बतों से किया, बड़े जज्बे से किया, लगन के साथ किया। अल्लाह अकबर। हजरत इब्राहिम इब्ने अदहम रहमतुल्लाह अलैह हज के लिए उन्होंने जब इरादा किया तो सोचा मैं पैदल हज के लिए जाऊंगा, अपने घर से अदहम के इलाके से पैदल सफर करके मक्का गए। 2 साल लगे सफर के अंदर, और सफर किस अंदाज में किया कि हर चंद कदम के बाद मुसल्ला बिछाते, 2 रकत नफल पढ़ते, फिर उठते, फिर चंद कदम लेते, फिर 2 नफल पढ़ते। 2 साल ये करते करते बैतुल्ला शरीफ पर पहुंचे। और अल्लाह अकबर, जब उस मुबारक घर की जियारत की तो जियारत करते हुए ये अल्फाज कहे, या इलाही मा अबदनाक हक इबादतिक मा अरफनाक हक मारफतिक, के ए अल्लाह जो तेरी इबादत का हक बनता है वो हक मैं अदा न कर सका। तो काबिरी ने इतनी मोहब्बत के साथ ये सफर किया। अल्लाह ताला हमें भी इस मुबारक घर की ज्यारत नसीब फरमाए। आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। थोड़ी देर के लिए सब हज़रात मुराकबा कर लें, आँखों को बंद कर लें, सर को झुका लें। दुनिया और जो कुछ दुनिया में है उससे हट कट के अल्लाह की याद में डूब जाएं। थोड़ी देर के लिए अपने दिलों में अल्लाह को याद कर लें, आँखों को बंद कर लें, सर को झुका लें। काबे का मंजर अल्लाह अकबर अल्लाह अकबर, काबे की रौनक काबे का मंजर अल्लाह अकबर अल्लाह अकबर। देखो तो देखे जाओ اللہ اکبر اللہ اکبر. حیرت سے خود کو کبھی دیکھتا ہوں, حیرت سے خود کو کبھی دیکھتا ہوں اور دیکھتا ہوں کبھی میں حرم کو لایا کہاں مجھ کو میرا مقدر اللہ اکبر اللہ اکبر. کعبے کی رونق کعبے کا منظر اللہ اکبر اللہ اکبر. ہم بے خدا سے تر ہے فضائیں, کانوں میں رس گولتی ہے اذانیں. ہم بے خدا سے تر ہے فضائیں, کانوں میں رس گولتی ہے اذانیں. بس ایک صدا آ رہی ہے برابر اللہ اکبر اللہ اکبر. کعبے کی رونق کعبے کا منظر اللہ اکبر اللہ اکبر. بھیجا ہے جنت سے تجھ کو خدا نے, چوما تجھے ہے میرے مصطفیٰ نے. بھیجا ہے جنت سے تجھ کو خدا نے, چوما تجھے ہے میرے مصطفیٰ نے. اے حجر اسود تیرا مقدر اللہ اکبر اللہ اکبر. کعبے کی رونق کعبے کا منظر اللہ اکبر اللہ اکبر. یاد آ گئی جب اپنی خطائیں, اشکوں میں ڈھلنے لگی یاد آ گئی جب اپنی خطائیں, اشکوں میں ڈھلنے لگی التجائیں. رویا غلاف کعبہ پکڑ کر اللہ اکبر اللہ اکبر.
اللہ اکبر اللہ اکبر. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اے اللہ ہم آپ کے آج اس مسکین بندے ہیں, اللہ ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, ہمارے عیبوں کی پردہ پوشی فرما, اللہ برے دن سے محفوظ فرما, اللہ بری رات سے محفوظ فرما, میرے مالک برے کاموں سے محفوظ فرما, اے اللہ ہمیں برے انجام سے محفوظ فرما, اللہ ہدایت ملنے کے بعد گمراہی سے محفوظ فرما, میرے مالک سیدھا رستہ ملنے کے بعد بھٹکنے سے محفوظ فرما, اللہ اپنا قرب حاصل ہو جانے کے بعد اپنی دوری سے محفوظ فرما, اللہ نعمتیں مل جانے کے بعد نعمتوں کے چھن جانے سے محفوظ فرما, اللہ عزتیں ملنے کے بعد ذلت سے محفوظ فرما, میرے مالک در در کے دھکے کھانے سے محفوظ فرما, اللہ نفس و شیطان کے مکر و فریب سے محفوظ فرما, میرے مالک اپنی رحمتوں کا سایہ نصیب فرما. اے اللہ ذی قعدہ کا مہینہ شروع ہو چکا, اے اللہ یہ حرمت والے مہینے, یہ حج کے مہینے شروع ہو گئے, اے اللہ ان مبارک مہینوں میں اے اللہ ہمارے لیے بھی حج کے لیے آسانیاں فرما, اے اللہ ہمیں بھی بار بار اپنے گھر کا دیدار نصیب فرما, اللہ اپنے پیارے محبوب کے در کی حاضری نصیب فرما. اے اللہ اس بندے کی بھی کیا حالت ہے جو دو چادریں پہنتا ہے, اے اللہ نیتیں تیرے گھر پہ جانے کی کرتا ہے, لبیک اللہم لبیک کا نعرہ لگاتا ہے, اللہ کوئی حجر اسود کو بوسہ دیتا ہے, اللہ کوئی ملتزم سے لپٹ کے دعائیں کرتا ہے, اللہ کوئی تیرے مبارک گھر کا طواف کرتا ہے, اللہ کوئی سجدہ ریز ہوتا ہے, اے اللہ کوئی ہاتھ بلند کرتا ہے, اے میرے مالک تیرے ان عشاق میں اے اللہ ہمیں بھی شامل فرما, اے اللہ ہمیں بھی شامل فرما, اے اللہ ہمارے گناہوں کی نحوست کی وجہ سے اے اللہ ہمیں اپنے گھر کی زیارت سے محروم نہ فرما, اے اللہ بار بار اپنے گھر کا دیدار نصیب فرما, اللہ اپنے پیارے محبوب کے در کی حاضری نصیب فرما, اے میرے مالک اپنی رحمت کا سایہ عطا فرما, اللہ جنہوں نے دعاؤں کے لیے کہا اے اللہ ان کو بھی ان دعاؤں میں شامل فرما, اللہ جو دور بیٹھے ان دعاؤں پہ آمین کہہ رہے ہیں میرے مالک ان کو بھی ان دعاؤں میں شامل فرما, اللہ ان کو ان کے دلوں کو بھی اپنی محبت سے لبریز فرما, اے اللہ جہاں جہاں مسلمان پریشانی کے عالم میں ہے اللہ ان کی پریشانیوں کو دور فرما, اللہ جو گھر بار کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما, اللہ جو کام کاروبار کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما, اللہ جو اولاد کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما, اللہ اولاد کے غموں سے محفوظ فرما, اللہ اولاد کے دکھوں سے محفوظ فرما, میرے مالک جو اپنی صحت کی وجہ سے پریشان اللہ ان کی پریشانیوں کو بھی دور فرما, اللہ بچہ جب پریشان ہوتا ہے ماں باپ کی طرف دوڑتا ہے, اللہ بندہ جب پریشان ہوتا ہے
پروردگار کی طرف دوڑتا ہے لوٹتا ہے اے بے قصوں کے دستگیر، اے ٹوٹے دلوں کو تسلی دینے والے، اے خالی جھولیوں کو بھر دینے والے، اے مشکل میں پڑے ہوں کو مشکل سے نکال دینے والے، میرے مالک رحمت تمام نہ فرما، اللہ اٹھے وے ہاتھوں کی لاج فرما، اللہ اٹھے وے ہاتھوں کی لاج فرما، اے اللہ ہمارے لیے اپنے گھر تک پہنچنے کے راستوں کو ہموار فرما، میرے مالک رحمت کا معاملہ فرما، اے اللہ رحمت کا معاملہ فرما، اے اللہ ہمارے دین و حرم کی حفاظت فرما، اللہ ہمارے اس ملک کی حفاظت فرما، اے اللہ ہمارے اس شہر کی حفاظت فرما، اے اللہ ہمارے بڑوں نے کہا کہ یہ حج کا سفر اس کا تعلق مال کے ساتھ نہیں، اس کے تعلق اعمال کے ساتھ ہے، اے اللہ ہمیں ایسے نیک اعمال عطا فرما کہ ہم بھی آپ کے گھر آنے کے قابل ہو جائیں، لنیک اعمال نصیب فرما، میرے مالک اپنی رحمتوں کا سایہ عطا فرما، اللہ اپنی رحمتوں کا سایہ عطا فرما، اے اللہ ہمارے عزیز اقارب رشتہ دار مشائخ اساتذہ والدین جو بھی اس دنیا سے فوت ہو چکے ہیں، جو حیات ہیں، اللہ ان سب کی مغفرت فرما، اللہ جن کی مغفرت فرما دی اپنے قرب کے اعلیٰ درجات نصیب فرما، ربنا تقبل منا انک انت السمیع العلیم، تب علینا انک انت التواب الرحیم، وصلی اللہ تعالی علی حبیبہ سیدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. نماز کے لیے